रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादको अर्को श्रृंखलामा म नवराज लम्साल श्रोताहरू हरेक दिन बिहान यसै बेला हामी अन्तरसंवाद प्रस्तुत गर्ने गर्छौं। आज पनि उपस्थित भइसकेका छौं। सरकारले न्यूनतम साझा कार्यक्रम हिजो सार्वजनिक गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सिंहदरबारमा आयोजित विशेष समारोहबीच सरकारको न्यूनतम साझा कार्यक्रम हिजो सार्वजनिक गर्नुभएको हो। समारोहमा साझा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नेपाली कांग्रेसका सहमहामन्त्री एवं न्यूनतम साझा कार्यक्रम कार्यदलका संयोजक पूर्णबहादुर खड्काले नेपालमै कोरोना खोप उत्पादनका लागि पहल गर्ने, लिम्पियाधुरा, लिपुलेक तथा कालापानी जस्ता सीमामा देखेका समस्या कूटनैतिक तवरबाट हल गर्ने लगायतका विशेष साझा कार्यक्रममा समावेश भएको बताउनु भएको छ। र सँगसँगै सरकारका विभिन्न सन्दर्भहरूसँगै आपसी सम्वाद, सहमति र सहकार्य मार्फत गठबन्धनको संस्कृति विकास गर्ने पनि भनिएको छ। र अरू धेरै उपलब्धिहरू छन्, धेरै सन्दर्भहरू छन्। आजका पत्र पत्रिकाहरूले र संचार माध्यमहरूले यसलाई प्राथमिकता साथ प्रचार प्रसार पनि गरेका छन्। यस विषयमा सम्वाद गर्न आज हामीले जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई आमन्त्रण गरेका छौं। हामीलाई समय दिनुभएको छ, उहाँ टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब, हार्दिक स्वागत छ।
धन्यवाद।
लामो समयपछि रेडियो नेपालमा फेरि संवाद भयो, आज खुसी व्यक्त गर्छु।
हो, खुसी छ। हामी प्रतिगमनका विरुद्ध लड्दै थियौँ, त्यसको शिकार तपाईँ नै हुनुभएको थियो। हामी सबैले मुक्ति पायौँ, हामी सबैलाई बधाई र धन्यवाद।
हिजोको न्यूनतम साझा कार्यक्रमलाई चाहिँ कसरी हेर्नु भएको छ?
यो नेपालमा संयुक्त गठबन्धन सरकारको अनुभवहरू अलिकति कमै छ। त्यसले संसारभरि नै के हुन्छ भने एक दुई वा दुईभन्दा बढी दलले संयुक्त सरकार बनाएको सन्दर्भमा त्यसलाई दिशाबोध गर्ने एउटा न्यूनतम साझा न्यूनतम कार्यक्रम बनाउने प्रचलन हुन्छ। त्यसै अनुसार नै हिजो हामीले सरकारका प्राथमिकता भने 10-11 बुँदामा सरकारका प्राथमिकता र 10 उपशीर्षकमा चाहिँ सरकार संयुक्त सरकारको नीति तथा कार्यक्रम भनेर हामीले जारी गरेका छौँ।
त्यसले वर्तमानको समस्या र जनताको अपेक्षालाई कुन हदसम्म सम्बोधन गर्छ होला?
जनताको अपेक्षा त अत्यन्त धेरै छन्। म आफै पनि यो कछुवाको गतिमा हिँडेर हुँदैन, भ्याकुता जस्तो उफ्रने गतिमा अथवा वायुपङ्खी घोडा चाहिँ उड्ने गतिमा जानुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ। तर गत 3-3.5 वर्ष केपी शर्मा ओलीको नेतृत्वमा झन्डै 2-3 अबमा नजिकको सरकार जसरी देशमा कुशासन, भ्रष्टाचार, व्यतिथि र एउटा लोकतन्त्रलाई नै तहस नहस पार्ने, संविधानलाई नै धुजा धुजा पार्ने खालको जुन एउटा हरकत गर्यो त्यसले नेपाली जनतालाई पहिले त यो प्रतिगमनकारी केपी ओली सरकारले जुन गरेका जुन हरकतहरू छन्, पारेको जुन फोहोर छ त्यसलाई सोहोर्ने र लोकतन्त्रको रक्षा गर्ने, विधिको शासन कायम गर्ने प्रमुख कुरा छ। त्यसले यो बिचमा अब अधिकतम हामीलाई करिब 1.5 वर्षको मात्रै समय प्राप्त छ। त्यसो भएको हुनाले अब धेरै ठुला कुराहरू गर्नुभन्दा पनि यो 1-1.5 वर्षमा हामीले तत्कालै मुख्यत लोकतन्त्र र यी परिवर्तनको चाहिँ रक्षा गर्ने राजनीति कुरामा र आर्थिक कुरामा जनतालाई कोरोना महामारी लगायतबाट जुन एउटा महामारी छ त्यो महामारीबाट मुक्त हुनको निम्ति खोप लगायतको व्यवस्था गर्ने र जुन अर्थतन्त्र तहस नहस भएको छ त्यसलाई एउटा राहत र एउटा पुनस्थापनाको प्याकेज दिने लगायत बाढी पहिरो आदिबाट पनि तत्कालीन समस्याहरू, बेरोजगारीका युवा पला विदेशतिर गएकाहरूका समस्या लगायतको समस्यालाई ध्यान दिने कुरा नै प्रमुख कुरा हुन्छन्। तर सँगसँगै चाहिँ अब हामीले यो जुन गठबन्धन सरकारले निर्माण गरेका छौँ, मैले संसदमा बोल्दा पनि भनेको थिएँ यो हाम्रो निम्ति एउटा ठुलो टर्निङ पोइन्ट पनि हुनसक्छ। खास गरी 12 बुँदे समझदारी र वृहत शान्ति सम्झौता पछि तत्कालीन एउटा विद्रोही क्रान्तिकारी माओवादी र लोकतान्त्रिक शक्तिहरूको बीचमा एउटा समझदारी बनेर जुन सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म हामी आइपुगेका थियौँ त्यो बीचमा चाहिँ अलिकति लोकतान्त्रिक शक्तिहरू र क्रान्तिकारी शक्तिहरूको बीचमा चाहिँ समझदारी नबन्दाखेरि त्यो गठबन्धन अलिकति टुट्यो जस्तो भयो। त्यसले गर्दाखेरि बीचमा यस्ता उतार चढाव भएर केपी ओली जस्तो एउटा भस्मासुर प्रवृत्तिको उदय हुन पुग्यो। यसबाट पाठ सिकेर हामीले केही समय चाहिँ फेरि त्यो 12 बुँदे समझदारी यताका सहयात्री शक्तिहरू एक ठाउँमा आएर देशलाई एउटा ट्र्याकमा लानेतिर चाहिँ एउटा अवसर हुनसक्छ भन्ने पनि मलाई लाग्छ।
जस्तो बाढ़ी पहिरोको समस्या त्यत्तिकै छ, यहाँले भर्खर उल्लेख गर्नुभयो कोविड 19 बाट परेको प्रभावको कुरा त्यत्तिकै छ, जनताको बेरोजगारीका समस्याहरू त्यत्तिकै छन् र अरू अन्य सन्दर्भहरू पनि छन्। अहिलेको गठबन्धनसँग सरकारले जनताले त्यति धेरै अपेक्षा गरेको पनि कतै देखिन्छ कतै देखिन्न पनि। आफैमा गठबन्धन छ, त्यत्रो बहुमतको सरकारले सम्बोधन गर्न नसकेको समस्याहरू यहाँहरूले 1.5 वर्षभित्र सम्बोधन गर्छु भन्नुभएको छ, यो भन्नलाई भन्नुपर्ने अथवा जनतामा एउटा आशा सञ्चार गर्नुपर्ने कुरा हो कि पूर्व प्रधानमन्त्रीज्यू साँच्चै समाधान हुन सक्ने खालका समस्याहरू हुन् यी?
हुन सक्ने, गर्नै पर्ने कुराहरू हुन्, सक्ने कुराहरू त एउटा हिम्मत र आँटको कुरा हो, भिजनको हो, साधन स्रोत प्राकृतिक र मानवीय साधन स्रोत परिचालनको कुरा हो। त्यसैले जुन देशहरू अहिले अत्यन्त विकसित भनेका छौँ त्यहाँ पनि खास खास इतिहासका मोडहरूमा त्यहाँ चाहिँ त्यस्ता एउटा चाहिँ दूरदृष्टियुक्त नेता हरूको एउटा टिम बनेर तिनीहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धलाई ख्याल गर्दै आफ्नो देशको चाहिँ विशेषतालाई ध्यान दिएर सही नीति बनाउँदा र कार्यान्वयन गर्दा नै ती देश सम्पन्न भएका हुन्। त्यसैले असम्भव भन्ने कुरा दुनियाँमा केही पनि छैन। तर हामीलाई चाहिँ यो गत 60-70 वर्ष एउटा व्यवस्था परिवर्तनकै चक्र अलि लामो भयो, 7 सालदेखि 40 सालदेखि 62 जनयुद्ध 62 आन्दोलन मधेस विद्रोह लगायतका बढी समय हामीले यो राजनीतिक परिवर्तनलाई पुरा गर्दैमा चाहिँ बिताउनु पर्यो। अहिले सापेक्ष ढङ्गले जुन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि राजनीतिक परिवर्तन पुरा भएको छ, अब सम्पूर्ण शक्ति चाहिँ देशको आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित गरिने चाहिँ अहिलेको बेला हो। अब केपी शर्मा ओलीले यो कुरा बुझ्नुभन्दा यसलाई चाहिँ भत्काउनेतिर उनी गए, किनकि उनी यो परिवर्तनका वास्तविक चाहिँ स्टेक होल्डर चाहिँ उनी थिएनन्। स्टेक होल्डर भनेको तत्कालीन माओवादी, तत्कालीन नेपाली काङ्ग्रेस र मधेस आन्दोलन लगायतका आन्दोलनकारी शक्तिहरू, यी मुख्य चाहिँ स्टेक होल्डर परिवर्तन यी हुन्, अरू सहायक हुन्। अहिले संयोगवश भन्नुहोस् न, अब यो हामी जनता समाजवादी पार्टीको रूपमा पूर्व माओवादी मधेसवादी शक्तिहरू हामी एक ठाउँमा आएका छौँ, नेपाली काङ्ग्रेस सिंह एक ठाउँमा छ, माओवादी शक्ति पनि एक ठाउँमा छ। त्यसै भएर यी शक्तिहरू मिल्दाखेरि चाहिँ यी परिवर्तनका वाहक शक्ति एक ठाउँमा आउँदा यिनीहरूले मिलेर काम गर्न सके भने एउटा बाटो देखाउन सक्छन् भन्ने चाहिँ आशा गर्ने ठाउँ छ। त्यसरी समस्या छन्, तर चाहिँ हामीले सक्छौँ र सक्नुपर्छ भन्ने मलाई लाग्छ।
पूर्व प्रधानमन्त्रीज्यू, सैद्धान्तिक धरातलमै केही विमतिहरू यहाँहरूको बाहिर देखिन्छ, कतिपय हदसम्म संविधानको पूर्ण स्वीकृति हुने नहुने, संविधान संशोधन गर्ने, कतिपय आधारभूत कुरामा परिवर्तन गर्नुपर्ने जस्ता सैद्धान्तिक सन्दर्भमै यहाँहरूको बीचमा केही असहमतिहरू छन्। ती असहमतिहरूका बीचमा सहमति खोज्ने कुरा त फेरि पनि जटिलता त उन्मुख छ नै।
अहिले त्यत्रो फन्डामेन्टल असहमति छैन, हामी सबैले यही सङ्घीय लोकतान्त्रिक गणतन्त्रभित्र नै यही राजनीतिक प्रणालीभित्र यसमा सुधार गर्ने, यसमा अपुग भएको कुरालाई पूर्णता दिने भन्ने कुरा हामीले गरेका छौँ। जस्तो उदाहरणको निम्ति बृहत् शान्ति सम्झौतामा हामीले यो सत्यनिर्म तथा मेलमिलाप आयोग, व्यवस्था आयोग र पछि मधेस आन्दोलनको क्रममा भएका जुन बन्दीहरू छन् तिनको रिहाई, रेशम चौधरी लगायतकाहरूको चाहिँ एउटा रिहाई, थारू आन्दोलन जस्ताहरूको रिहाई र यी कामहरू पुरा गर्ने कुरा हामी सबैको साझा कुरा हो। त्यसमा नेपाली काङ्ग्रेस, तत्कालीन माओवादी सबैको चाहिँ सहमतिको कुरा हो र सबै हामी अब संघीयतामा हामी गइसकेका छौँ। सङ्घ, प्रदेश र स्थानीय तह तिनवटा तहहरू छन्, त्यसमा संविधानमै अधिकारहरूको सूची व्यवस्था गरिएको छ भने त्यस अनुरूपको कानुन भनेका छैन। केपी शर्मा ओली त संघीयताका पक्षधर थिएनन्, त्यसले उनले 3 वर्षमा सही कानुन बनाएर त्यसलाई कारण गर्ने भन्दा पनि कसरी कारण नगर्ने, कसरी अप्ठ्यारो पार्ने भन्नेतिरै उनी चाहिँ गए। अब हाम्रो चाहिँ हामी तिनै पक्षको भन्नुहोस् न, मुख्यमन्त्री काङ्ग्रेस, माओवादी र मधेस आन्दोलन र यी आन्दोलनकारी जुन शक्तिहरू हुन् उनीहरू त यो संहितालाई सही ढङ्गले कारण होस् भन्ने चाहन्छन्। त्यसले ती कुरामा हाम्रा आधारभूत विमति छैन। जुन बाहिर अलिकति चर्चा परिचर्चा आएको छ त्यो सत्य होइन, छलफलको क्रममा जोडपोडमा अन्तर हो, तर आधारभूत रूपमा हामी त्यसमा विमति हाम्रो छैन। गणतन्त्र रक्षा गरिनुपर्छ, कुनै पनि बाहनामा फेरि चाहिँ सामन्त राजतन्त्र फर्कन सक्दैन भन्ने कुरा, नेपालको बहुधार्मिक एउटा बहुजातीय विविधतायुक्त मुलुकमा यो धर्मनिरपेक्ष जस्ता कुरामा हामीले खेलवाड गर्नु हुँदैन र यो समावेशी लोकतन्त्र, हिमाल पहाड, तराई देशका मधेसी थारू, आदिवासी जनजाति, खसारिया, महिला, दलित सबैको चाहिँ एउटा साझा मुलुक बनाउनुपर्छ भन्ने कुरामा हाम्रो कुनै ठुला विमति छैन। त्यसरी नै जुन जटिल भूराजनीति छ, भारत र चीन जस्ता ठुला शक्तिहरूमा उदय भएका छन्, तिनीहरूको बीचमा रहेको नेपालको बीचमा हामीले सन्तुलित एउटा नीति अप्नाउनु पर्छ। मुख्य रूपमा भारतसँग बढी हाम्रो चाहिँ खुला सिमाना लगायतका कारणले गर्दा बढी निकट सम्बन्ध सहरकै समस्या पनि छन् त्यसको हल गर्ने र उदयमान चीनसँग पनि एउटा राम्रो सम्बन्ध राख्ने फेरि विश्वशक्ति अमेरिकासँग सन्तुलित सम्बन्ध राख्ने भन्ने यस्ता कुरामा हाम्रो आधारभूत सहमति छ। त्यसै भएको हुनाले यो गठबन्धन सरकारले नेपाललाई एउटा नयाँ बाटो देखाउन सक्छ भन्ने मलाई लाग्छ।
धेरै सन्दर्भहरू छन्, सुकुम्बासीलाई भूमि उपलब्ध गराउने वैज्ञानिक भू उपयोग नीतिका कुरा छन्, अनि त्यसपछि अरू देशभित्र उत्पादनमूलक क्रियाकलाप वृद्धि गर्ने, रोजगारी सृजना गर्ने कुरा छन्, र समतामूलक विकासको कुरा छ। सँगसँगै शान्ति प्रक्रियालाई पूर्णता दिन, विस्तृत शान्ति सम्झौताका बाँकी कामहरू सम्पन्न गर्ने भन्ने यी सबै कुराहरू छन्। तर यहाँ एमसीसी आएन, एमसीसीको सन्दर्भ भएन भन्ने कोणबाट पनि मीडियाले व्यापक समाचारहरू लेखे। त्यो नआएको कि आउन नपर्ने कि त्यो विवादास्पद हुन्छ भनेर कि त्यो कोण चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ?
होइन, त्यो मान्छेहरूको सबै ठाउँ एकै सबै कुराहरू यो न्यूनतम कार्यक्रममा आउँदैन। यो न्यूनतम कार्यक्रम हो, यसभित्रमा टेकेर योभन्दा अगाडि गएर अधिकतम गर्ने कुराहरू धेरै नै हुन्छन्। त्यसैले मुख्य रूपमा त हाम्रो आन्तरिक रूपमा देखेर जनताका तत्काल जुन समस्याहरू छन् त्यसलाई समाधान गर्ने कुरै हो। जस्तै एक नम्बरमा हामीले कोभिडबाट मुक्त गर्नको निम्ति असोजसम्म चाहिँ सबै एक तिहाई जनतालाई चाहिँ निशुल्क चाहिँ खोपको व्यवस्था गरेर आउँदो चैतसम्म सबैलाई निशुल्क व्यवस्था गर्ने भन्ने हामीले कुरा गरेका छौँ। अब जस्तै अब बाढी पहिरो लगायतको र तत्काल चाहिँ समस्या परेका र कोरोनाबाट अर्थतन्त्र जुन तहस भएको छ, साना र मध्यम उद्योगहरू, बेरोजगार भएका युवाहरू, यिनीहरूलाई राहत दिने कुरा, यस्तामा चाहिँ हाम्रो पहिलो हाम्रो प्राथमिकता। त्यसरी चाहिँ अलिक दीर्घकालीन ढङ्गले जुन विदेशमा गएका बेरोजगार युवाहरू छन् उनीहरूको लागि हामीलाई पुरै रेमिटेन्स पठाएर सहयोग गर्ने जुन युवाहरू छन् तिनीहरूको जुन लाइन लाएर बस्नु परेको बडो व्यक्तित्वको अवस्था छ त्यसलाई सहज गर्ने र उनीहरूलाई चाहिँ स्वदेशमै रोजगारको निम्ति एउटा वातावरण बनाउने भन्ने यस्ता कुरामा हामीले बढी चाहिँ जोड गरेका छौँ। सँगसँगै अहिलेको युगमा चाहिँ वैदेशिक सम्बन्ध सन्तुलित राख्न सकिएन, खास गरी भारत चिन अमेरिका यी तिनवटै शक्तिसँग सन्तुलित सम्बन्ध राख्न सकिएन भने पनि फेरि हामीले चाहिँ एउटा विकास र समृद्धिको दिशामा जान र शान्ति कायम गर्न अप्ठ्यारो हुन्छ भन्ने बुझेर नै यी सबै विषयमा हामीले ध्यान दिएका छौँ। जस्तै भारतसँगको चाहिँ लिम्बिया धुरा लगायतका सीमा सम्बन्धी जुन विषयहरू छन् त्यसलाई कुटनीतिक ढङ्गले हल गर्ने कुराहरू छन्, यी चाहिँ तत्कालमै अलिकति ध्यान दिनुपर्ने कुरा भए। अब एमसिसी लगायतको जुन विषयहरू छन् त्यसलाई हामीले हल गर्नै पर्छ, यसलाई चाहिँ अलिक त्यहाँ नजोडिएको मात्रै हो। हामी सबैको फेरि एउटा साझा सहमति जुटाएर एमसिसी बारेमा पनि एउटा राष्ट्रिय सहमति निर्माण गरेर जानुपर्छ भन्नेमा चाहिँ हामी हाम्रो गहन ढङ्गको छलफल भित्र रूपमा छ र हाम्रो समझदारी बन्छ भन्ने मलाई विश्वास छ।
अब न्यूनतम साझा कार्यक्रम आइसकेपछि सरकार विस्तारको कुरा पनि होला, अब सरकारले पूर्णता पाउने कुरा नभइकन त यी सबै यहाँले भन्नुभएको कुरा लागू गर्न नसकिएला। सरकार विस्तारको होमवर्क चाहिँ कस्तो चल्या छ?
हो, हामीले यो सँगसँगै चलिराखेको छ। फेरि तपाईँले देखिया पनि हाल्नुभयो, केपी शर्मा ओलीले जुन संविधान विधिको शासनलाई जसै तहस गरे, पटक पटक प्रतिनिधि सभामाथि उनले आक्रमण गरेर संविधानलाई धुजा धुजा पारिदिनु प्रयत्न गरे, त्यसलाई भर्खर हामी ट्र्याकमा ल्याएका छौँ। फेरि विगतमा चाहिँ एउटा जनताको भर्खरै संविधान जारी भएपछिको अवस्थामा दुई ठुला कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आउँदाखेरि जनताले यिनीहरूले केही गरिहाल्छन् कि भन्ने एउटा ठुलो भ्रम थियो। म जस्ता मान्छेलाई त्यति भ्रम थिएन तर धेरै मान्छेलाई भ्रम पनि थियो। त्यसले गर्दाखेरि पनि अहिलेको प्रतिनिधि सभाको चाहिँ जुन शक्ति संरचना छ, सङ्ख्यात्मक बनोट छ, त्यो त्यति संयुक्त सरकारको निम्ति त्यति उपयुक्त सहज पनि यहाँनिर छैन। त्यसैले यो सन्तुलन मिलाएर लिएर जान आवश्यक छ। फेरि खास गरी जनता समाजवादी पार्टीमाथि चाहिँ जुन खालको आक्रमण भयो र त्यसबाट केही मान्छेहरूलाई चाहिँ त्यहाँबाट निकाल्ने र पार्टी कमजोर पार्ने काम एकापट्टि भयो भने अर्कोपट्टि एमाले भित्र पनि केपी ओलीको प्रतिबन्धकारी हरकतका विरुद्ध माधव नेपाल लगायतका चाहिँ पक्षहरूले जुन खालको सङ्घर्ष त्यहाँ गरिराख्नु भएको छ यसको पनि अझै टुङ्गो लागिसक्न सकेको छैन। त्यसैले प्रतिनिधि सभाको यो जुन संरचना छ त्यो नै त्यति अनुकूल अहिले बनिरहेको छैन। त्यसैले यो कारणले गर्दा पनि अलिकति सन्तुलन मिलाएर नै यसको पूर्ण कार्यकाल सुनिश्चित हुने गरी हामी जानुपर्छ भन्ने सन्दर्भमा सरकार निर्माणमा पनि अलिकति हामीलाई ढिलाइ भएको हो। अब हामी छिटै अगाडि बढ्छौँ, हिजोदेखि नै कुराकानी चाहिँ अगाडि बढिसकेको छ, एकाध दिनभित्र चाहिँ हामीले यो सरकारलाई पूर्णता दिनतिर जान्छौँ।
पूर्व प्रधानमन्त्रीज्यू, जस्तो अघिल्लो सरकारलाई पछिल्लो आउने सरकारले केही हदसम्म त्यो सरकारले गरेको व्यथितिहरूलाई हामी किनारा लाएर अघि बढ्छौँ भन्ने स्वाभाविक कुरा होला। अघिल्लो सरकारले पनि अर्थतन्त्र तहस नहस भएको छ भनेर श्वेत पत्रै जारी गरेर नयाँ यात्रा सुरु गरेको थियो। अघिल्लो सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा ल्याएको थियो। यहाँ अलि धेरै अघिल्लो सरकारप्रति आलोचक हुनुहुन्छ, त्यसमा अलिअलि तपाईँको पूर्वाग्रह छ कि साँच्चै आलोचना गर्न लायकै हो?
पूर्वाग्रह त बाबुराम भट्टराईले कसैपट्टि पनि पाल्दैन. तपाईँलाई थाहा छ बाबुराम राईको जीवनको इतिहास तपाईँले हेर्नु हो भने यो देशमा पहिले त एउटा सुन्य लोकतान्त्रिक गणतन्त्रको स्थापना होस् भनेर सबभन्दा अग्रपङ्क्तिमा 40 सालदेखि नै भन्नु 40 को दशकदेखि नै निरन्तर लागेको मान्छे हो भन्ने सबैलाई थाहा नै छ. तर फेरि म एउटा चाहिँ क्षेत्रीय विकास योजनाको विद्यार्थी पनि हुनुको नाताले यी सबै राजनीतिक परिवर्तनको लक्ष्य भनेको जनताको चाहिँ समृद्धि हो. संसार चाहिँ पहिलो विश्व भनेर चाहिँ एउटा अत्यन्त विकसित संसारमा पुगिसक्यो. विभिन्न देशहरू हाम्रो छरछिमेक पुगिसक्यो. तर हामी चाहिँ अहिले पनि अल्प विकसित देशको अवस्थामा छौँ. त्यसैले अल्प विकसित देश अर्थात् तेस्रो विश्वको स्तरको देशलाई पहिलो विश्वमा कसरी पुर्याउने भनी मेरो मुख्य चासो त्यो. त्यसैमै केन्द्रित भएर नै मैले आफ्नो विचार राख्ने गरेको छु. र केपी शर्मा ओलीको जुन 3 वर्षे कार्यकाल रह्यो यो चाहिँ एउटा दिशाविहीन प्रकृतिको चाहिँ र भएका उपलब्धिलाई पनि उल्ट्याउने र फेरि चाहिँ राजनीतिक परिवर्तनलाई चाहिँ संस्थागत जानुको सट्टा संस्थाहरू इन्स्टिट्युसनहरू निर्माण गर्नुभन्दा पनि तिनलाई भत्काएर स्वच्छाचारी निरङ्कुश शासन लाद्ने जुन उनले काम गरे त्यसले गर्दाखेरि चाहिँ विकास र समृद्धिको यात्रा चाहिँ गफ मात्रै भयो. सारमा चाहिँ उनले जुन खाले बेसी भ्रष्टाचार अनियमितता अनेक जुनको चाहिँ पहाड खडा गरेर गए संवैधानिक अङ्गहरू तहस नहस पारिदिए. प्रति सभामाथिको पटक पटकको आक्रमणले उनी देखाउँछ नि उनलाई कति यो परिवर्तनप्रति कत्रो रिसर छ भन्ने कुरो. त्यसैले यो विषयमा मैले अलिकति बढी जनतालाई सचेत गराउने कुरो मैले भनेकै हो. त्यसैले यसमा कुनै पूर्वाग्रह राखेर होइन, केपी शर्मा ओली व्यक्तिसँग कुनै दुश्मनी होइन, उनले जुन हरकत गरे यसको हरकतको विरुद्ध चाहिँ आवाज उठाएकै हो. तर मेरो अब के हो भने फेरि पनि अब हाम्रो सम्पूर्ण शक्ति चाहिँ तत्काल चाहिँ कोरोना महामारीबाट लथा लिङ्ग भएको जुन हाम्रो अर्थतन्त्र छ लाखौँ धन्यवाद अब करोडौँकै आसपास पनि पुगिसक्यो होला. युवाहरू जुन विदेश पलायनमा बाध्य छन् तिनलाई देशभरि रोजगारीको व्यवस्था गरेर मानवीय र प्राकृतिक साधन स्रोतको अधिगम सदुपयोग गरेर नेपाललाई कसरी समृद्ध बनाउने भन्ने कुरा नै मेरो चाहिँ बढी जोड हो. त्यसको चाहिँ अहिले तुरुन्तै जादुको छडी चलाउन त सकिँदैन, तर यो जुन ट्र्याक बाहिर गएको जुन प्रणाली छ त्यसलाई ट्र्याकमा ल्याएर त्यो दिशा सोझ्याउन सकिन्छ भन्ने चाहिँ मेरो विश्वास हो. र मैले चाहिँ त्यसमा चाहिँ सक्दो सहयोग चाहिँ गर्छु.
तपाईँलाई मान्छेहरूले 2-3 वटा कुरामा चाहिँ गम्भीरतापूर्वक सम्झन्छन्. तपाईँ अर्थमन्त्री भएको तपाईँको अर्थमन्त्री काल पनि मान्छेले एउटा सुखद रूपमा सम्झन्छन्. तपाईँ प्रधानमन्त्री हुँदा काठमाडौँको सडक खुल्ला पारेको कुरा, भूकम्पको बेला त्यो खुल्ला सडकमा मान्छे भाग्न पाएको कुरालाई अहिले काठमाडौँको खुल्ला सडकले पनि तपाईँलाई सम्झन्छन्. र तपाईँलाई क्षेत्रीय विकासको अवधारणा भएको नेताको रूपमा सम्झन्छन्. र तपाईँका समर्थकहरूले चाहिँ तपाईँको आँखामा विकास बगेको पनि भन्छन्. तर तपाईँका कटु आलोचकहरूले तपाईँलाई चरम गाली पनि गर्छन्. तपाईँ न्युट्रल गियरमा चाहिँ कि तपाईँको पक्षमा धेरै छन् कि विपक्षमा धेरै छन्, यो चरित्र निर्माण कसरी भयो?
अनि हाम्रो समाज नै यसरी जुन वर्ग जाति क्षेत्र लिङ्ग समुदायमै विभाजित छ र आर्थिक सामाजिक सांस्कृतिकले हामी पछाडि परेको हुनाले हाम्रो संस्कार पनि त्यति जुन उन्नत छैन. त्यो कारणले गर्दा यसरी चाहिँ ध्रुवीकृत हुनु स्वाभाविक छ. सत्य र असत्य, न्याय र अन्याय बीचको लडाइँ त निरन्तर छ नि. जुन मानव जाति र मानव सभ्यताको विकासदेखि लिएर हेर्नुभयो भने त्यो सङ्घर्षै सङ्घर्षको इतिहास हो नि त. हाम्रा रामायण र महाभारतहरू हेर्नु, सबभन्दा ठुला हाम्रा यस क्षेत्रका जुन धार्मिक ग्रन्थ र अन्य जाति समुदायका नि ग्रन्थहरू तपाईँले हेर्नुभयो भने ठिक र बेठिकको लडाइँ नै हो नि त. त्यसले ठिकको पक्षमा उभिने मान्छेहरू सुरुमा थोरै हुन्छन्, बेठिकका उभिने पनि थोरै नै हुन्छन्, तर नबुझ्ने बिचमा ढुल्नु हुने मान्छे धेरै हुन्छन्। त्यसले गर्दाखेरि चाहिँ यो सङ्घर्ष निरन्तर चल्छ. म चाहिँ अग्रगमन, परिवर्तन, विकास, समृद्धिको पक्षधार चाहिँ समानता न्याय को पक्षधार हुनुको नाताले त्यसमा म निरन्तर उभिएको हुँ. त्यो कारणले गर्दा असत्य र अन्यायका पक्षधार शक्तिहरू चाहिँ मेरा विरुद्ध खनिनु स्वाभाविक छ. फेरि अहिले सामाजिक मिडियाको युग छ, त्यसले गर्दाखेरि पनि सानो शक्ति पनि पटक पटक त्यही कुरो चाहिँ सोसियल मिडियामा आइराखेको भने चाहिँ ठुलो विरोध भयो त्यो देखिन्छ. वास्तवमा त्यस्तो होइन, तर म चाहिँ त्यसबाट किन बिजुली छैन भने हामी सबै मिलेर नै यो देश बनाउन सकिन्छ. एकल वीरले एउटा कुनै बहादुर ठुलो दैवी शक्ति आएर देश बनाउने होइन. एउटा चाहिँ नेतृत्व, एउटा भिजन भएको, वैज्ञानिक चिन्तन भएको मान्छे अगाडि आउनुपर्छ. उनले चाहिँ ठुलो एउटा टिम बनाएर जनतालाई परिचालन गरेर चाहिँ बाटो देखाउनुपर्छ. त्यसो हुन सक्यो भने देश बन्छ. म त्यसरी नै एउटा सामूहिक ढङ्गले हाम्रो समकालीन नेताहरू त अब हामी करिब 70 आसपास हामी पुगिसकेका छौँ. त्यसैले अब हामीले चाहिँ छिटै नै अब आफूलाई चाहिँ विदा हुने ढङ्गले एउटा नयाँ पुस्तामा हस्तान्तरण गर्ने ढङ्गले पनि जानुपर्छ भन्ने पनि मेरो सोच हो. त्यसैले चाहिँ यो सत्य र असत्य, न्याय र अन्यायको बिचको ध्रुवीकरणलाई हामीले अन्यथा मान्नु हुँदैन. यो त भइरहेको छ.
आज हामी तथ्य तथ्याङ्कमा अलिक धेरै विश्लेषण भन्दा पनि एउटा राजनीतिक पार्टीको नेतासँग भन्दा अलि म पूर्व प्रधानमन्त्रीज्यूसँग पनि संवाद गरिरहेको हुनाले अलिकति भावनात्मक कुरा पनि गरिरहेको छु। पूर्व प्रधानमन्त्रीज्यू महाकाली नदीमा बग्ने त्यो धामीका लागि वा ताप्लेजुङमा बसिरहेकी लिम्बुनी बुढी आमाका लागि वा बागमती नदी किनारमा गिट्टी कुट्नेका लागि त केपी ओली प्रधानमन्त्री भए पनि शेरबहादुर देउवा भए पनि भोलि डाक्टर बाबुराम भट्टराई नै भए पनि ती जनताका लागि तात्विक परिवर्तन त 46 परिवर्तन यतादेखि नै 62 परिवर्तन यता नै देखिएन भन्ने चरम निराशा पनि छ। त्यो तात्विक परिवर्तनै खोज्न त आर्थिक विकासको मोडेलै नयाँ चाहिने होला। त्यो टालटुल हिसाबले त चल्दैन, अब त्यो मोडेलका लागि ढिलो भइसकेन।
हो, एकदम सही कुरा उठाउनुभयो। त्यसकारण के हुन्छ भने राजनीतिक उपरि संरचना पोलिटिकल सुपरस्ट्रक्चर र सोसियो इकोनोमी बेस आर्थिक सामाजिक आधारको बीचमा चाहिँ अन्तर सम्बन्ध हुन्छ। त्यसले संसारमा जहाँ पनि विकास जहाँ भएका छन् युरोप अमेरिका रुस चीन हुँदै विभिन्न देशहरूमा त्यहाँ पहिले चाहिँ राजनीतिक परिवर्तन संस्थागत हुन्छ। जनताको सहभागिता भएको राजनीतिक प्रणाली बिना देश विकास हुँदैन भन्ने पहिलो कुरा हो। त्यसैले हामीले यो विगतका कयौँ दशकहरू 1977 देखि 1972 सालसम्म त्यो चरणमा हामीले लगायौँ र हामीले ठुलो धक्का दिएर चाहिँ जनयुद्ध सुरु गरौँ मधेस आन्दोलन गरौँको अर्थ पनि त्यो थियो। तर अब चाहिँ त्यो जगमा यो के हुनुपर्छ, हामी चाहिँ बिग्रेको कहाँनिर हो भने यत्रो परिवर्तनपछि एउटा राजनीतिक प्रणालीहरूलाई संस्थागत गर्न विधिको शासनमा काम गर्नको निम्ति जनताको सहभागिता सुनिश्चित गर्ने र विकासमुखी इन्स्टिट्युसन निर्माण गर्नुपट्टि ध्यान दिनु पर्थ्यो। त्यसको निम्ति यो संविधान जारी भइसकेपछि संविधानका मुख्य बाहक शक्तिहरू जुन हुन् मुख्यत माओवादी काङ्ग्रेस मधेस आन्दोलन लगायतका शक्तिहरू यिनीहरूको हातमा चाहिँ एउटा नेतृत्व भएर यिनको सहकार्य भइदिएको भए संस्थाहरू बन्थे। तर दुर्भाग्य भयो, हामी सबैको नै कमजोरी भयो, केपी ओली जस्ता चाहिँ एउटा विदूषक प्रकृतिका मान्छेहरू जनतामा भ्रम पनि छ र उनी अगाडि आइदिए फुत्त अगाडि गरे निश्चित जनता भ्रम पऱ्यो। इन्स्टिट्युसन बनाउनुको साटो उनले भत्काउनुतिर लाग्यो, यहाँ समस्या यसले गर्दा अल्मलिएको हो। अब हामी यसलाई सच्याएर पहिले त यी लोकतान्त्रिक सङ्घ संस्थाहरू चाहिँ हामीले चाहिँ ट्र्याकमा राख्छौँ, त्यसपछि चाहिँ एउटा सुविचारित योजनामा गुरु योजना नै बनाएर विकासको समितिमा लाग्छौँ। त्यसको निम्ति चाहिँ हामीले हाम्रो देशको साधन स्रोत मानवीय साधन स्रोतको ठिक ढङ्गको चाहिँ आकलन र विन्यास गर्ने, भूराजनीतिको सही ढङ्गको चाहिँ आकलन गर्ने, त्यसको आधारमा चाहिँ अहिले जुन ठाउँमा विकासको चाहिँ तल्लो तहमा हामी छौँ यहाँबाट चाहिँ कसरी चाहिँ हामी चाहिँ 10 वर्षभित्र चाहिँ एउटा मध्यम स्तरमा पुग्ने र 20 वर्षभित्र उच्च स्तरमा पुग्ने भन्ने गुरु योजना बनाएर जान सकिन्छ। त्यो हुन नसक्दा चाहिँ तपाईँले भने जस्तै महाकालीका धामी त्यसपछि आमा लगायतकाहरूले चाहिँ हामीले यहाँ बागमतीका गिट्टी गुट्नेहरूलाई राहत दिन सकेनौँ भन्ने कुरा आएकै हो। म तपाईँलाई सानो संस्मरण गराउँ, त्यसैले मैले प्रधानमन्त्री हुँदा ठुला ठुला योजना राष्ट्रिय गौरवको योजना र सहरहरूको चाहिँ एउटा आधुनिकरणको योजना एकापट्टि भने अर्कोतिर त गरिबीको रेखामुनि रहेका जनतालाई तुरुन्तै गरिब घर परिवार परिचय पत्र वितरण गरेर उनीहरूलाई तत्काल राहतको चाहिँ व्यवस्था गर्ने, उनीहरूको निम्ति शिक्षा स्वास्थ्य खाद्यान्नको व्यवस्था गर्ने त मैले सुरु गरेकै थिएँ। तर 9 महिनामा मेरो सरकारको त्यसपछि यसलाई अगाडि बढाएन। त्यसैले अहिले हाम्रो न्यूनतम कार्यक्रम तपाईँ हेर्नुभयो भने हामीले चाहिँ गरिब घर परिवारकोलाई परिचय पत्र दिने र उनीहरूलाई चाहिँ आधारभूत आवश्यकताका सामग्रीहरू चाहिँ सहुलियत रूपले चाहिँ निशुल्क रूपले प्रबन्ध गर्ने, शिक्षा स्वास्थ्य क्षेत्रमा सुधार गर्ने आदि जस्ता कुरा हामीले गरेका छौँ। त्यसैले हामीसँग त्यो भिजन छ, हामी गर्छौँ।
हस् हस्, यहाँले समय दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद। हामी पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराईज्यूसँग संवाद गर्दैथ्यौं। सरकारको न्यूनतम साझा कार्यक्रम हिजो सार्वजनिक भएको छ, त्यही कार्यक्रमको स्वरूपमा रहेर संवाद गर्यौं। आजको लागि अन्तर संवाद यही सकिन्छ। सहकर्मी सुरेन्द्र पौडेल र म नवराज लम्साल विदा माग्छौ। सुन्दै गर्नुहोस् रेडियो नेपाल, नमस्कार।